नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। हामीले गएको साता शान्ताको वाचन पाँचौं श्रृंखलासम्म सुन्यौं। आज शान्ताको वाचन अब सुरु हुन्छ छैठौं श्रृंखला पृष्ठ 90 बाट। छलफलमा सहभागी सदस्यहरू शान्तातिर आकर्षित भए। शान्ता मौन मामासँगको प्रश्नोत्तरमा पूर्ण डुबिरहेकी थिइन्। त्यस समय उनको मनमा कुनै भावना छ भन्ने केही लाग्दैन थियो। भावना शून्य उनी थिइन् भने अनुहारमा झल्किन्थ्यो। तपाईँले यत्रो साहस गर्नुभयो, तपाईँ कति वर्ष हुनुभयो, के काम गर्नुहुन्छ, छोराछोरी कति छन् र के गर्छन्, तपाईँको श्रीमान के गर्नुहुन्छ, शान्तासँग प्रश्नहरू एकौर आइरहे। म 46 वर्षकी भएँ, म शुद्ध गृहिणी हुँ, मेरा एउटा छोरा र एउटी छोरी छन्, दुवैजना कलेज पढ्छन्, मेरा श्रीमान पत्रकार र प्राध्यापक हुनुहुन्छ, उहाँ यहीँ हुनुहुन्छ, शान्ताले क्रमशः उत्तर दिइन्। यत्रो साहस किन गर्नुभयो, प्रश्न भुइँमा खस्दै गर्दा शान्ताले भनिन्, मैले यत्रो उमेरसम्म कुनै ठूलो काम गर्न सकेकी छैन, मेरा मामा डाक्टर प्रसादले हजारौँ मानिसको उपचार गरी जीवन बचाइदिनु भएको छ, हजारौँ मान्छेलाई जीवन दिने मानिसलाई पुनर्जीवन दिन अरू कोही तयार भएनन्, मेरो एक टुक्रा कलेजोले मामाको पुनर्जन्म हुन्छ भने एउटा असल कर्म भएकामा म गौरव र गर्व गर्दछु, मामा कि आमा हुन पाउनु मेरा लागि महान कुरा हुनेछ। शान्ता भएर दुविधाविहीन धारा प्रवाह हिन्दीमा उत्तर दिँदै थिइन्। डाक्टर प्रसाद, डाक्टर माल्टा, छवि कुमार र उत्तम दा सबै भावविभल भए। हर्षले गौरव र श्रद्धाले उनीहरूको आँखा भरिए। प्यानल डिस्कसन्सको अध्यक्षता गर्ने डाक्टर अवन्तिका जुरुक्क उठिन् र शान्तालाई अङ्कमाल गर्दै भनिन्, हाउ बोल्ड। उनले थपिन्, आई हेभ मेट नेभर दिस काइन्ड अफ बोल्ड एन्ड वाइज लेडी, आई कङ्ग्रेचुलेट यु डाक्टर प्रसाद, यु आर रियली अ लक्की पेसेन्ट। प्यानल डिस्कसन्सका सदस्यहरू उत्तमदातर्फ फर्किए। शान्ताले नै उत्तमदाबारे जानकारी दिइसकेकी थिइन्। उनीहरूले सोधे, किन स्वीकृति दिनुभयो, आफ्नी पत्नीलाई यत्रो साहसपूर्ण कामका लागि अनुमति दिने अरू केही कारण छन्। उत्तमदाले भन्यो, मेरी पत्नीको निर्णय र साहसको सम्मान गर्नु मेरो नैतिक दायित्व हो, यसमा अरू केही कारण छैन। अङ्गदान गर्नेहरूले त्यसै दिँदैनन् भन्ने आम धारणा रहेछ। सायद कुनै मूल्यबाट कलेजाको व्यापार हुँदैछ कि भन्ने संशय उनीहरूमा हुनुपर्छ। तर शान्ताको त्यो निर्णय कुनै मूलतोलमा भएको थिएन। उत्तमदाले पत्नीको यो सद्भाव, स्नेह, आवेग र संवेदनाले भरिएको साहसपूर्ण निर्णयलाई बिना प्रश्न सहयोग गरिरहेछ। आफ्नी पत्नीको त्यस हृदयी काममा सहयोग गर्न ऊ आफै दिनरात क्रियाशील छ। डाक्टर प्रसादको सन्तानले भन्दा बढी सेवामा ऊ समर्पित छ। अङ्गहरूको व्यापार हुने गरेका अनेक चर्चाहरू अस्पतालमा परिसरमा नै सुन्ने गरिन्छ। प्यानल डिस्कसन्समा बस्नेहरू यस विषयमा जागरूक देखिन्छन्। उत्तमदाको उत्तरपछि उनीहरू मौन भए। अपरेसन स्वीकृति पत्रमा डाक्टर प्रसाद, डाक्टर माल्टा, शान्ता र उत्तमदाको हस्ताक्षर गराइयो। साक्षीका रूपमा छवि कुमारले हस्ताक्षर गरे। अब कलेजो प्रत्यारोपण सुनिश्चित जस्तै भयो। जीवनको बत्ती केही दिन, केही वर्ष लम्बिने आशाका किरणहरू डाक्टर प्रसादको मनले अनुभव गर्यो। जीवनको अर्थ नै उज्यालो र आशामा भेट्न सकिन्छ। क्रस म्याचका लागि लिभर बायोप्सी मात्र बाँकी छ, त्यो अन्तिम परीक्षण हो। अस्पतालका सम्पर्क अधिकृतले भने डोनरको नागरिकता, डोनरका अभिभावकको नागरिकता र दुवैको सम्बन्धको प्रमाणपत्र, रिसिपेन्ट र डोनरको सम्बन्धको पत्र, डोनरका बुबा आमासँग रिसिपेन्टको सम्बन्धको प्रमाणपत्र, नेपालको मेडिकल बोर्डको सिफारिस, स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको पत्र र त्यसमा सरकारी स्वीकृतिको प्रमाणित पत्र पेश गर्नुपर्छ। त्यस्तो प्रमाणित पत्रहरू नल्याएसम्म ट्रान्सप्लान्टका लागि अपरेसन हुन सक्दैन। उनको यो भनाइले वज्र प्रहार गरे जस्तो भयो। अन्तिम समयमा आएर यी कागजपत्रहरू कहाँबाट ल्याउनु? यसअघि दूतावासमा गरिएको प्रतिबद्धता नै पूरा हुन सकेको छैन, पुनः प्रमाणित कागज कसरी जुटाउनु? सुरुमा नै यी सबै जानकारी दिएको भए अनेक उपायहरू हुने थिए। अन्तिम अवस्थाको यो सूचना सबैलाई लाग्यो मृत्यु पूर्जी नै हो। अब तीमध्ये केही पत्रहरू मात्र छन्, ती पनि इमेलबाट मगाइएका, सक्कल नभएसम्म दूतावासले प्रमाणित गरिदिँदैन। डाक्टर प्रसादको आँखा अगाडि अन्धकार छायो। नेपालगञ्जबाट आजै आउन लागेका सञ्जित कुमार र सबला पनि लखनऊतिर पुगिसकेछन्। उनीहरूले पनि भन्नासाथ पत्रहरू ल्याउने कुनै सम्भावना थिएन। छवि कुमार हतप्रभ हुन पुगे। अघिल्लो दिनसम्मको उत्साहको बत्ती बिस्तारै तेल सकिँदै गएर निभ्ने अवस्थामा पुगे जस्तै हुनुपुग्यो। उत्तम्दा पनि निरुपाय हुन पुग्यो। तर मनमनै उसले केही सोचेर नेपालगञ्जमा रहेको शान्ताको कान्छु भाइ मोदराजलाई फोन गर्यो। उत्तमदाले भन्यो, गुलरिया पुगेर आमा बुबाको आमा र मामाको अनि आमा बुबा मामा र शान्ताको सम्बन्धको प्रमाणपत्र बनाएर इमेल गर्नु। तुरन्त आजै नभए अपरेसन असम्भव हुनेछ। केही दिन पहिले सञ्जित कुमारले पठाइदिएको नाता प्रमाणितको पत्रका आधारमा अर्को प्रमाणपत्र पढ्न बनाउन सजिलो हुनेछ। त्यो पत्र सबलाकी सानी छोरी सुअनीसँग हुनुपर्छ। मोदराज त्यहीँको एउटा बैङ्कमा जागिरहेछन्। उनले भने, तुरन्त बर्दिया जान्छु र नगरपालिकाका हाकिमलाई भनेर बनाउन लाउँछु, तर दुर्भाग्य आज शनिबार छ, कसरी हुन्छ? उत्तमदाले उनलाई गुलरिया पुग्न हराउँदै भन्यो, बुबा र नगरका प्रमुख कृष्णजीसँग म कुरा गर्छु, विधामा रहे पनि यस्ता विषयमा पक्कै सहयोग गर्नेछन्। नगरका प्रमुख अधिकृत कृष्णजी अत्यन्त सहयोगी छन्। उनीसँग दुई महिना पहिले उत्तमदाको परिचय भएको थियो। उत्तमदाले शान्ताका पिताजी खेतप्रसादसँग समस्याबारे जानकारी दियो। आफै रुग्ण वृद्धको गला अवरुद्ध भयो, केही बोल्न नै सकेनन्। यति मात्र भने, म प्रयास गर्छु। उत्तमदाले कृष्णजीसँग कुरा गर्यो। उनले तुरन्त सबै पत्रहरू बनाइदिने वचन दिए। तीन घन्टाभित्र सबै पत्रहरू इमेलमा राखिदिनुहोला, सम्बद्ध सबैको तस्विरहरूमा समेत हस्ताक्षर गर्नुपर्छ, उत्तमदाले सम्झायो। तर स्वास्थ्य र परराष्ट्रको पत्र बन्ने कुनै सम्भावना हुँदैन, समय छँदै छैन, इमेलका पत्रहरू पनि सक्कल हुँदैनन्, कसरी अनुमति पत्र प्रस्तुत गर्ने? उत्तमदा विचलित भयो। उसलाई लाग्यो, आफ्नै पत्नीलाई अशक्त गराउने यस काममा त किन चिन्ता गर्छस्? पत्रकार नभए त राम्रै भयो नि। डाक्टर प्रसादका रक्तवंशहरूलाई उनको जीवनबारे कुनै चासो छैन। यस्तो कठ्याङ्ग्रिदो चिसो रात बिहान खाइ नखाई घरमा एक्लै भोकभोकै अस्तव्यस्त छोराछोरी, आफ्नो लेखन प्राध्यापन सबै छोडेर त मात्र के का लागि यहाँ बसिरहनु? के तैँले उनको छोराछोरी र शान्ताले माबालिको र त्यसमा पनि डाक्टर प्रसादको कुनै ऋण खाएकी छन्? यति कष्ट र यातना सहनु भयो, दुःख नगर, जे हुन्छ ठिकै हुन्छ। तर उसको मनमा तुफान झैँ उठेका यी प्रश्न र विचारहरू पानीका फोका जस्तै भए। चार दशक पार गरेकी एउटी नारीले गर्न लागेको यत्रो महत योगदानको मङ्गलाचरण भइसकेको छ, त्यसप्रति कसरी निरपेक्ष हुनु? शान्ता एउटा महान कर्म गर्दैछिन्, त्यसलाई सफल गराउन पतिका नाताले आफ्नो उत्तरदायित्व पूरा गर्नु पर्दैन? उत्तमदाको मन यही प्रश्नका साथ आफै शान्त भयो। मनमा उत्पन्न उद्विग्नता हरायो र पत्रहरूको प्रतीक्षा गर्न थाल्यो। डाक्टर प्रसाद जीवनको बत्ती निभ्ने समय आएको बताउँदै थिए र आफूले गर्नुपर्ने कामहरू आफ्नी पत्नी डाक्टर माल्टालाई हराउँदै थिए। उनी भन्दै थिए, भविष्यमा कलेजाका बिरामीहरूको उपचारार्थ शान्ता र उत्तमताका नाममा एउटा स्थायी कोष राख्नुपर्छ। उनीहरूको सत्य प्रयासको स्मृतिमा मेरो अपरेसन नहुने भएपछि उपचार कोषमा जम्मा भएको रकम त्यही कोषमा राख्नुपर्छ। कदम कदाचित अपरेसन भयो र म बाँचिनँ भने पनि भान्जीको सम्पूर्ण उपचार खर्च र उनका लागि आवश्यकता अनुरूप मेरो पेन्सनबाट तिमीले सहयोग उपलब्ध गराउनु, गुलरियाको जग्गा छोरीलाई दिए हुन्छ, यस्तै कुराहरू सम्झाउँदै थिए। डाक्टर माल्टालाई भन्दै थिए, तिमीलाई मन लागे नेपालमा नै बसेर प्र्याक्टिस गर्नु, नभए अर्को बिहे गर्नु उपयुक्त हुन्छ, कि त रुसमा नै फर्किनु। डाक्टर प्रसाद यस्तै भन्दै थिए। करिब चार दशकसँगै बसेकी पत्नी माल्टाको मन रोइरहेको थियो। उनी बलिन्द्र धारा आँसु बहाउँदै थिइन्। डाक्टर प्रसाद कति निष्ठुर भएर बोलिरहेका छन्। उनी सोच्दै थिइन्, हृदयको बोली पनि मान्छेकै अनुहार जस्तो भिन्न हुन्छ र? डाक्टर माल्टा पीडा क्रोध र चरक्क चिरिँदै गरेको मनभित्र यिनै प्रश्न गर्दै मौन थिइन्। उनका मुखबाट कुनै शब्दहरू निस्किरहेका थिएनन्। छविकुमार निराश थिए, उनी निरुपाय मौन थिए, सधैँ आशावादी छविकुमार, सधैँ प्रसन्नता र रमाइला सोच र शब्दहरूमा रमाउने छविकुमार, अकस्मात अनपेक्षित परिणामको कल्पनाकै कारण मनैदेखि डाक्टर प्रसादमा स्नेह र आस्था पोखिरहेका छन्। तर समय विपरीत हुँदै गएको छ, सबै किङ कर्तव्य विमूढ बस्न विवश छन्। शान्ता निरपेक्ष छन्। उनी राति राम्ररी निदाएकी थिइनन्। अस्पतालले दिएको सूचनाबारे उनी अनभिज्ञ थिइन्। उनलाई यी सबै कुराको जानकारी दिइरहनु उचित थिएन। यस बेला उत्तमदाले दिल्ली स्थित नेपाली दूतावासमा सम्पर्क गर्यो। कार्यवाहक राजनूत केनाथ बाहिर रहेछन्। नवनियुक्त सांस्कृतिक सहचरी अर्जुनजीसँग कुरा भयो। उनी उत्तमदासँग राम्ररी परिचित हुन्। अर्जुनले भने, प्रमाणित गर्न सकल पत्रहरू नै माग्छन्, एकै दिनमा ल्याउन सम्भव छैन, तैपनि हामी सल्लाह गर्छौँ। अर्जुनले निकै सरिदयता प्रकट गरे। आजको दिन तनावपूर्ण भयो। बर्दियाबाट शान्ताको बुबा खेतप्रसाद, भाइ मोदराज र अधिकृत कृष्णजीले जिल्लाका प्रमुख प्रशासक समेतलाई कार्यालय खोल्न लगाएर सबै पत्रहरू तयार पारेछन्। नगर कार्यालय कृष्णजी आफैले खोलेर अरू पत्रहरू बनाए। पत्रहरू स्क्यानिङ गरी उत्तमदाको इमेलमा साँझ 5 बजे सेन्ट गरियो। उतन्त पत्रहरू आउने नआउनेमा व्यग्रतापूर्वक प्रतीक्षा गर्दै थियो। इमेल गरिएको सूचना मोदराजले फोन मार्फत दिँदै भने, बिनाजु मलाई अरू केही थाहा छैन, दिदीको जीवन थोरै पनि सङ्कटमा नपरोस्, तपाईँलाई थाहा छ हामी दिदीलाई कति माया गर्छौँ भनेर। उनी यसो भन्दै गर्दा भक्कानिँदै रुँदै थिए। उतन्तले कुनै उत्तर दिएन, फोन राखिदियो र ईश्वरीलाई फोन गर्यो। ईश्वरी, नेपालबाट मेरो नाउँमा इमेल आएको छ, अहिले नै सबै प्रिन्ट आउट गरेर साँझसम्म म कहाँ ल्याइदिनु भयो, सम्भव हुन्छ कि हुँदैन? उत्तमदाले आफ्नो इमेलको पासवर्ड दिँदै ईश्वरीलाई आग्रह गर्यो। ईश्वरी एउटा भाइ छोरा र सम्बन्धित कोहीभन्दा पनि बढी सहयोग गरिरहेछन्। उनी उत्तमदालाई बुबा भन्छन् र शान्तालाई अन्टी भनेर रुचाउँछन्। उनका साथमा मनिष सधैँ जसो हुने गर्दछन्। ईश्वरीले भने, म साँझसम्म सबै कागजपत्रहरू लिएर आउँछु, मनिष र मोहनको गाडीमा आउनेछौँ। मनिष कुनै कम्पनीको गाडी चलाउँछन्। उनी प्युठानका हुन्। उनकी आमा गुडगाउँमा छोरासँगै भए पनि पत्नी भने कामका क्रममा अमेरिका पुगेकी छन्। पूर्वी पहाड ओखलढुङ्गाको फुलबारी माइती भएकी कमलालाई मनिषले बिहे गरेको धेरै भएको छैन। मनिष कम्पनीको काममा जति व्यस्त भए पनि दिनरात नभनी 20 किलोमिटरको दूरीबाट ईश्वरीलाई साथ दिँदै प्रत्येक दिन मेजवान आउने गर्छन्। साँझ 7 बजेतिर ईश्वरी र मनिष सबै इमेल पत्रहरू बोकेर आइपुगे। आज ईश्वरी केही चिन्तित देखिए। सधैँ हँसिलो देखिने ईश्वरीको अनुहारमा कुरिएका चिन्ताका रेखाहरू स्पष्ट देख्न सकिन्थ्यो। ईश्वरीलाई देख्नासाथ शान्ताले सोधिन्, ईश्वरी बाबु केही समस्या छ कि के हो? अलि चिन्तित देखिँदैछौ? ईश्वरीको बुटवल स्थित घरबाट छोरी अस्वस्थ भएको खबर आएछ। ईश्वरीका पत्नी र एउटी छोरी मात्र बुटवल घरमा छन्। उनीहरू धेरै दाजुभाइ छन्, आमा बुबा पनि छन्, तर उनीहरू पहाड अर्घाखाँचीमै बस्छन्। काखकी छोरी अस्वस्थ भएको खबर पाएपछि विदेशमा बसेका बाबुमा चिन्ता हुनु स्वाभाविक हो। ईश्वरीले शान्ताको प्रश्नको उत्तर दिँदै भने, शान्ता र उत्तमदाले उनलाई सान्त्वना दिँदै भने, अवस्था विचार गरी उपचारार्थ यहीँ बोलाउनु उपयुक्त हुन्छ होला, अथवा तिमी आफै नेपाल जानुपर्छ होला। ईश्वरीले भने, बुटवलको डाक्टरहरूको सल्लाह अनुसार जे गर्नुपर्छ त्यही गर्नेछौँ, भोलिसम्म थाहा हुनेछ। यसै पनि यहाँ हजुरहरूलाई यस्तो कठिन अवस्थामा छाडेर म एक्लै घर जानु विवेकसम्म हुन लाग्दैन। घरमा त एउटी छोरीको समस्या छ, तर यहाँ त तपाईँहरू दुईजना हुनुहुन्छ। ईश्वरीको भनाइ आफैमा मान थियो। एकछिन बसेर ईश्वरी र मनिष दुवैजना फर्किए। रातको भोजन समयमा डाक्टर प्रसाद, डाक्टर माल्टा, छवि कुमार, शान्ता र उत्तमदा सबै एक ठाउँमा जुटे। सबैका अनुहार मलिन थिए, सबै मौन थिए। भोजनको मेनु हेर्ने रहर कसैमा थिएन। सादा शाकाहारी भोजन अर्डर गरे। मौन त भङ्ग गर्दै उत्तमदाले भन्यो, नेपालबाट डाक्टर प्रसाद र शान्ता, शान्ता र मायादेवी र खेत प्रसाद अनि डाक्टर प्रसाद र मायादेवीको नाता प्रमाणित गरी इमेलबाट औपचारिक पत्रहरू आएका छन्। हामीसँग स्वास्थ्य र परराष्ट्रको पत्र मात्र छैन। अकस्मात आशाका लाखौं करोडौं दीपहरू देखिए जस्तो गरी सबैका अनुहारमा उज्यालाका धर्साहरू कोरिए। छवि कुमारले आश्चर्य मान्दै सोधे, कसरी पत्रहरू आए? आज त शनिबार हो। डाक्टर प्रसाद र डाक्टर माल्टा पनि उत्सुक थिए। उनीहरू पनि अविश्वसनीय र आश्चर्यपूर्ण मुद्रामा थिए। डाक्टर प्रसादले भने, बिमार भएर पनि गुलरियामा भिनाजुले धेरै दुःख गर्नुभयो जस्तो छ, उहाँकै कारण यी पत्रहरू तयार भएको हुनुपर्छ। उत्तमदाली मोदराज, कृष्णजी र शान्ताका पिताजी खेतप्रसादसँगको संवाद र उनीहरूको सक्रियताबारे जानकारी दियो। डाक्टर प्रसादले तुरन्त फोन सम्पर्क गर्दै दिदी मायादेवी र भिनाजु खेतप्रसादप्रति आभार प्रकट गरे। विनम्र स्वभाव भए पनि सधैँ अत्यन्त रुखो शैलीमा प्रस्तुत हुने डाक्टर प्रसाद अघिपछि उपयोगिताको आधारमा सम्पर्क राख्ने गर्छन्। उनको शैली कुन समयमा मानवीय संवेदना र विवेकपूर्ण हुन्छ थाहा पाउन सकिँदैन। कुनै दिन कलेजो काटेर दिन आएकी भान्जीलाई चिड्याउने गरी उनी अनभिज्ञ भनिरहेका हुन्छन्, बुझ्यौ भान्जी, प्रमिता भान्जी साह्रै असल छिन्, उनले मलाई कोट उपहार दिएकी छिन्। सायद डाक्टर प्रसादले लगाइदिएको जागिरप्रति त्यो कोट आभार प्रतीक हुनसक्छ। उनी कहिले भन्छन्, भान्जी मेरो भतिजी नन्दु साह्रै असल छ, मलाई मिठा आलुका चाना पकाएर ल्याइदिने गर्छे। कहिले भन्छन्, मेरा कृष्णदाईको माया अद्भुत छ, उनले मेरो उपचारका लागि 25,000 पठाएछन्। कस्तो माया छ, म यी सबैको गुण कसरी तिरौँ? यस्ता अनेक प्रशंसाका लागि उनीसँग अनेक पात्रहरू छन्। तर पुनर्जीवन दिन यातना र यन्त्रणाको पहाड बोकेर हिँड्दै गरेकी भान्जी शान्ता, उनका परिवार, उनका बाबुआमा, दाजुभाइप्रति उनले कुनै सरिदै कृतज्ञता प्रकट गरेको सुनिँदैन। कुनै कुनै समयमा व्यक्त कृतज्ञता सतही औपचारिकता जस्तो लाग्छ, तर आज दिदी भिनाजुसँग प्रकट कृतज्ञता उनको मनको बाणी भएर आयो जस्तो लाग्थ्यो। प्राप्त इमेल पत्रहरू केही अपुग भए पनि बलियो आधार हुन सक्थे, तर समस्या यथावत छ। प्राप्त इमेल पत्रहरूलाई नेपाल सरकारको चिन्हसहितको छाप लगाई प्रमाणित गर्नु र अङ्गदान गर्न र सो अङ्ग लिनका लागि नो अब्जेक्सन लेटर कसरी लिने, यो प्रश्नको उत्तर कसैसँग थिएन। तैपनि थोरै सम्भावनाको उज्यालो देखिएको छ र नै आशाका साथ सबैले आफ्नो कक्षमा गए। उत्तमदा रातभरि सोच्न मग्न भयो। शान्त पनि राम्ररी निदाइरहेकी थिएनन्। सम्भवतः उनको अन्तर्मनमा अनेक दुविधाहरू जन्मन लागेका छन्। यतिखेर उनी आफ्नो स्वस्थ र सग्लो शरीर चिरेको, त्यसमा जीवनभर देखिने घाउको डोब, भित्री नसा काटेपछि हुन सक्ने असर, अशक्त र रुग्ण शरीर, साना छोराछोरी, सधैँ सुदूरपूर्व र सुदूरपश्चिम रोटेपिङ जस्तै दुःख गरिरहने पति, अर्काको उद्धारका लागि राखिदिएको धितो सहकारीले लिलामी गर्न लागेको घर, र कुनै दिन आफ्ना भाँडाकुँडा बोकेर फेरि डेरा खोज्दै हिँड्नुपर्ने अवस्थाको तस्विर चक्र जस्तो घुमिरहेको अनुभव गरिरहेकी छिन्। तैपनि आफ्नो निर्णयमा उनी दृढ र अविचल थिए। आज बिहान मात्र अस्पतालमा एकजना नेपाली महिलाले कारुणिक कथा सुनाएकी थिइन्। कलेजाको क्यान्सरबाट पीडित खेलबहादुरलाई आफ्नो भतिजाले कलेजो दिन तयार भएछ। भतिजाको घरको सम्पूर्ण जिम्मेवारी लिने र हाललाई खर्चका लागि राम्रै रकम दिने शर्तसहित रकम उपलब्धि गरिएछ। अस्पतालमा दुई महिना परीक्षण पश्चात ट्रान्सप्लान्टका लागि अस्पताल भर्ना गरिएछ। रिसिपियन्ट र डोनर दुवैलाई अलग कक्षामा राखिएछ। अपरेसनका लागि एकमुष्ट 20 लाख भारतीय रुपियाँ समेत लेखामा जम्मा गरियो, तर अपरेसनको अघिल्लो साँझ भतिजो भागेर हिँडेछन्। कता गए थाहा नै भएन। खेलबहादुर मृत्युको कालो छाया नजिक पुगेपछि डिपोजिट फिर्ता माग्ने क्रममा छन्। उनी आफ्नै देशमा मर्न फर्किँदैछन्। अर्को डोनर खोज्ने समय घट्किसकेको छ। खेलबहादुरकी पत्नी आँखाभरि आँसु बहाउँदै यो जानकारी दिँदै थिइन्। शान्ता र उत्तमतासँगै थिए। खेलबहादुरकी पत्नीले भनिन्, नानी, तिमी मेरो भतिजो जस्तो कायर र धोकेबाज नहुनु है। जस्तो भए पनि साहस गर्नु, तिमी महान हुनेछौ। शान्ता मौन समर्थन गर्दै थिइन् उनका सुझावप्रति। शान्ता र उत्तमताले ती निराश दम्पतिको करुणापूर्ण विवरण सुने पनि सहानुभूति दिनुबाहेक केही गर्न सक्दैनथे। शान्ता ती वृद्धवृद्धाको त्यो कारुणिक कथा सम्झिरहेकी थिइन्। तन्द्रामा रहेकी उनले शून्य गरी भनिन्, म यसरी भाग्ने छैन। कागजहरू मिलेनन् भने त म जिम्मेदार हुन्न नि। उत्तमदाले भन्यो, तिमी जिम्मेदार हुनुपर्ने कारण नै हुँदैन। किन यस्तो सोच्छौ? जे हुन्छ बिहोर्दै जानुपर्छ। रात बितेको पत्तै भएन। शान्ता केही छिन्निँदैन। उत्तमदाका आँखाले कति गर्दा पनि चिम्लन मानेनन्। उसले सोच्यो, नेपालका अधिकारीहरू जहाँ भए पनि शक्तिको दबाव झेल्न सक्दैनन्। विधान, नियम, कानुनलाई शक्तिको इच्छा, स्वविवेक, आवश्यकता वा परिस्थितिका आधारमा लागू गर्नुपर्ने हुन्छ। विवेक, आवश्यकता र परिस्थितिको संवेदनाले काम नचल्ने भएपछि शक्तिको दबाव अनिवार्य हुन्छ। उत्तमदाले आफ्नो फोन उठाएर डायल गर्यो। उताबाट स्वर सुनियो, भन्नुहोस्, म प्रधानमन्त्रीको स्वकीय सचिव बी पाण्डे, र तुरन्त चिने चाहिँ पाण्डेले थापे, उत्तमदा सर, तपाईँ कता, विदेशमा किन जानुभएको? उत्तमदासँग बी पाण्डेको परिचय राम्रै छ। देशमा प्रधानमन्त्री डाक्टर रामसँग उसको परिचय राम्रो छ। कुनै समय उत्तमदा र डाक्टर राम मानवाधिकार आन्दोलनका सहयात्री थिए, तर डाक्टर राम हिंसाको खेतीमा लागे। उनीहरूकै कारण हजारौँ मान्छेको जीवन गुम्यो, हजारौँ घाइते भए, खरबौँको सम्पत्ति स्वाह भयो। दशैँको पछि धकेलियो देशको विकास, दशकौँ पछि धकेलियो देशको विकास, हजारौँको अङ्गभङ्ग भयो, हजारौँ बेपत्ता भएर अनेक मानिसहरू विस्थापित भएर देशबाट नै पलायन भए। अन्ततः डाक्टर रामहरू शान्ति र लोकतन्त्रमै फर्कन बाध्य भए। शान्ति र लोकतन्त्र नै वर्तमानको प्रणालीगत सत्य हो र परिवर्तनको आधार हो। डाक्टर रामहरूले हतियार परित्याग गर्नासाथ जनताले उनीहरूलाई विजयको वरमाला पहिराइदिएका हुन्। हतियार निरन्तर विनाशको कारण बनेको थियो भने लोकतन्त्र र शान्ति विजयको कारण बन्यो। उत्तमदाले भन्यो, पाण्डे भाइ, डाक्टर रामलाई फोन देऊ न, केही कुरा गर्नु छ। डाक्टर रामले फोन लिँदै भने, उत्तमदा, तपाईँ त भारतमा पुग्नु भएको रहेछ, के भयो? उत्तमदाले आफ्नी पत्नी शान्ताले कलेजो दान गरी देशको एक वरिष्ठ चिकित्सक र प्राध्यापक समेतको जीवन बचाउन खोजेको जानकारी दिँदै मेदान्त अस्पतालमा आफू रहेको बतायो। डाक्टर रामले सोधे, के पैसा आवश्यक पर्यो? म राजुतावासलाई भनिदिन्छु, कति आवश्यक छ? उत्तमदाले भन्यो, पैसा आवश्यक पर्न सक्छ, तर भविष्यमा। अहिले हाम्रा आवश्यक कागजातहरू पुरा छैनन्, र जति छन् ती पनि इमेलबाट मगाइएका हुन्, सकल प्रति छैन। यी कागजातहरूमा नेपाल सरकार वा नेपाली राजुतावासले प्रमाणित गरी नो अब्जेक्सन लेटर लेख्नु आवश्यक छ। दूतावासमा तपाईँको सहयोग चाहियो, के तपाईँ सहयोग गर्न सक्नुहुन्छ? डाक्टर रामले भने, म तुरन्त फोन गर्छु, तपाईँ अहिले नै दूतावास पुग्नुहोस्। र फोन सम्वाद धन्यवादका साथ टुङ्गियो। गुडगाउँ मेदान्तबाट हुड्डा सिटी सेन्टर पुग्न 15 मिनट लाग्छ, 3 पाङ्ग्रेमा। त्यहीँबाट लाग्ने मेट्रो ट्रेनबाट 1.5 घन्टा लाग्छ, 12 खम्बा रोड स्थित राजुतावास पुग्न। उत्तमदाले शान्तालाई भन्यो, म दिल्ली पुगेर आउँछु, कागजहरू बनाउने प्रयास गर्नेछु, तिमी ब्रेकफास्ट लिनु र आराम गर्नु। शान्ता केही विचलित भएन। उनले भनिन्, म पनि जान्छु। तर उत्तमदाले मानेन। उत्तमदा एक्लै मेजबानबाट बाहिरियो। ढोकामा भेटेका प्रणवलाई भन्यो, दिदी एक्लै छिन्, एक कप कफी र ब्रेकफास्ट कोठैमा पुर्याइदिनु। सबै कुमारको ढोका बन्द थियो, उनी निदाइरहेकी हुनुपर्छ। डाक्टर प्रसादको कोठामा गुनगुन आवाज आइरहेको सुनिन्थ्यो। दुई वृद्ध दम्पति जीवनको अनिश्चितताबारे चर्चा गर्दै थिए होला सायद। कार्यक्रम श्रुति सम्वेकमा तपाईँ अहिले पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहनु भएको छ। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। शान्ताको बाँकी अंश वाचन अब सुनौ। उत्तमता बाहिर मूल सडकमा पुग्यो, चिसो उत्कर्षमा पुगेको छ। गरिब गुरुवाहरू बाटोका रुखको छारीमै बसेर काठका टुक्रा टाक्री बाल्दै थिए। थोरै तीन पाङ्ग्रेहरू सडकमा थिए भने अरू सवारी साधनको चहल पहल थिएन। उत्तमता तीन पाङ्ग्रेमा चढ्यो, हुड्डा सिटी सेन्टर स्टेसन पुग्यो र मेट्रो ट्रेन समात्यो। तीन चार मिनटको अन्तरमा आउने ट्रेन आफ्नै गतिमा चल्छ। यो ट्रेनको सुरुवात दिल्लीको विकासको विशिष्ट उदाहरण मानिन्छ। एमजी रोड द्रोणाचार्य हुँदै राजीव चोक ओर्लिएपछि दूतावासका लागि अर्को ट्रेन समात्नुपर्छ। ट्रेनको तीव्र गतिसँगै उत्तमताको मन पनि दगुरिरहेछ। ऊ कहिले एक्लै आकाशमा चराहरूसँग उडिरहेको छ, कहिले केटाकेटीहरूसँग खेल्न व्यस्त छ, समुद्रमा पौडी खेलिरहेको छ। उता सगरमाथाको टुप्पोमा राष्ट्रको झण्डा गाडेर शिर ठाडो पारेर महसुस गरिरहेको छ ऊ। आफ्नो अभावहरूको सगरमाथालाई उछिन्न उसले अरू कसैले नगरेको बाघ र हात्तीसँग एकैपटक कुस्ती खेलिरहेको छ। उड्दै जाँदा भुइँमा नै कुदिरहेको ट्रेन राजीव चोकमा बिसाउन पुग्छ र उत्तमदा अर्को बाटोमा आफ्नो गन्तव्य बदल्छ। उत्तमदा दूतावासको ढोकामा पुग्यो। यसपटक ढोकैमा एकजना चिन्जानका मित्र रहेछन्। उनले तुरन्त रिनुको कक्षामा पुर्याए। रिनु आफ्नो पुरानै शैलीमा कुरा गर्न लागिन्। उनी भन्दै थिइन्, पहिलेको प्रतिबद्धता अनुरूप कागजहरू आएका छैनन्। यी कागजको सकल प्रति छैन, कुनै पनि हालतमा प्रमाणित गर्न सकिँदैन, कुनै पनि दबाव मेरा लागि स्वीकार्य हुँदैन। रिनु थप केही भन्न खोज्दै थिइन्। राजदूत केनाथ टुप्लोको आइपुगे। उनले रिनुलाई भने, उत्तमदा आफै प्रमाण हो, सिद्धान्त र भाष्यकार हो, उससँग प्रमाण खोज्नु व्यर्थ छ। तपाईँ प्रमाणित गर्नुहुन्न भने राजदूतको आदेश अनुसार अथवा नेपालका सम्माननीय प्रधानमन्त्रीको मौखिक आज्ञा अनुसार प्रमाणित गरिएको भनी उल्लेख गर्न सक्नुहुनेछ। प्रधानमन्त्रीको यस्तै फोन आदेश आएको छ। उत्तमदालाई बुझ्न कठिन भएन। राजदूत महोदयलाई प्रधानमन्त्री डाक्टर रामले कसिलो निर्देशन दिएका रहेछन्। उनी सम्भवतः व्यङ्ग्यात्मक शैलीमा आफ्नो बाध्यतालाई आदेशको रूपमा प्रस्तुत गर्दै थिए। रिनु दोधारमा परिन्, तर राजदूत केनाथले भने, कुनै शङ्का मान्नु पर्दैन, प्रमाणित गरे हुन्छ र पत्र तयार पारे हुन्छ। उनले उत्तमदालाई सम्बोधन गर्दै भने, सकल बमोजिम पत्र सही छन् भनेर तपाईँले आफ्नो दस्तखत र नेपालमा आफूले सेवा गरिरहेको पद र स्टेटस उल्लेख गर्नुहोला। उत्तमदाले सबै कागजमा केनाथको आदेशअनुसारको बेहोरा लेख्दै हस्ताक्षर गर्यो। केही क्षण अघिसम्म आगो जस्तै बलिरहेकी रिनु सेलाउन थालिन् र उनले सबै कागजलाई प्रमाणित गरी छाप समेत लगाइन्। उत्तमदालाई केनाथ र केही क्षण अघि रेणुका कक्षमा पुगेका अर्जुन भन्दै थिए, पिएसँग तपाईँको सम्बन्ध त खुब कसिलो रहेछ। उत्तमदाले मनमनी डाक्टर रामलाई धन्यवाद दियो र प्रत्यक्षमा केनाथ र रेणुप्रति आभार प्रकट गर्यो। उसले सबै कागज फाइलमा राख्यो र दूतावासको चिया अफरका लागि धन्यवाद भन्दै मेधान्ततिर लाग्यो। मेट्रोमा चढ्नासाथ उत्तमताको फोनको घन्टी बज्यो। छवि कुमारको फोन रहेछ। उनी सोध्दै थिए, आज दिल्ली पुगेर कागज मिलाउन प्रयास गर्ने हो कि? डाक्टर साहब आज झन् निराश देखिँदैछन्। उत्तमदाले भन्यो, म दिल्लीबाट मेजबान फर्किँदैछु, ढुक्क हुन भन्नुहोला, सबै कागजपत्रहरू तयार भए मसँग छन्। छवि कुमार चकित भए। आफ्नो आश्चर्यलाई उनले शब्दमा पोखिहाले, जय साहब, तपाईँ त पूर्वजन्ममा डाक्टर प्रसादकै छोरा हुनुहुन्थ्यो कि जस्तो छ। उत्तमदाले कुनै प्रतिक्रिया दिनु जरुरी ठानेन र फोन बन्द गर्यो। नेपालगञ्जबाट सञ्जीत कुमार र सबला समेत आइपुगेछन्। उनका साथमा सहयोगका लागि मित्र श्याम पनि आएछन्। मेजबानको बगैँचामा बसेर भलाखुसारी चल्दै रहेछ। सबला र शान्ता गम्भीर थिए। शान्ताले आफ्नो पहिलो कलेजो जीवन सबलाकै घरमा पार गरेकी हुन्। यसैकारण शान्ता हरेक समस्यामा आमापछि तुरन्त सबलालाई सम्झिने गर्छिन्। काठमाडौँमा उनी अञ्जुश्रीसँग ज्यादा नजिक छिन्। अञ्जुश्री र सबला शान्ताका लागि आमा समान अभिभावक जस्ता छन्। मामालाई कलेजो दिने निर्णय गरेको लगत्तै नेपालगञ्जबाट सबला सानीमा नै आफ्नो स्याहार सुसारमा आउनुपर्ने सहत राखेकी थिइन् शान्ताले। आफ्नी आमा मायादेवी आफै बिमार छिन्। त्यसमा पनि भर्खर पिताजीको अपरेसन भएको छ र उहाँको हेरचाह गर्नुपर्नेछ। अञ्जुश्रीसँग छोराछोरीका साना नानीहरू काखमा छन्। छोरी विदेश बस्छिन्। ती दुवै नानीहरूलाई छाड्न नसक्ने व्यवस्था थियो अनुश्रीको। शान्ता यसैकारण सबलाको भरोसा खोज्दै थिइन्। शान्ताकै आग्रहका कारण सबला र सञ्जित कुमार गुडगाउँ पुग्न बाध्य भएका थिए। उत्तमदालाई देख्नासाथ सबैले एकैसाथ सोधे, के भयो? उत्तमदाले प्रमाणित कागजपत्रहरूसहित दूतावासको अनुमति पत्र समेत डाक्टर प्रसादलाई जिम्मा दियो। सबै रोमाञ्चित भए। बिस्तारै मृत्युले बनाएको कालो घेरा फाट्न लागे जस्तो भयो। डाक्टर प्रसादका लागि कालो बादलको बिहोमा छोपिएको सूर्यका रश्मिहरूलाई समुद्री वायु बेगले मुक्त गराए जस्तै गरी एकपछि अर्का कामहरूले डाक्टर प्रसादलाई मृत्युको घेराबाट बाहिर निकाल्दै थिए। डाक्टर प्रसादको मोबाइलमा घन्टी बज्यो। डाक्टर छेतेनको फोन रहेछ। डाक्टर छेतेन यतिखेर मेदान्तमा नै अभ्यासरत छिन्। लिभर ट्रान्सप्लान्ट विभागमा उनी एक वर्षदेखि काम गर्दैछिन्। डाक्टर छेतेनकी आमा र बुबासँग उत्तमदा राम्ररी परिचित छ। काठमाडौँ उनीहरूको एउटा विद्यालय उत्तमदाकै घर नजिक छ। आफ्नै साथीकी छोरीलाई मेदान्तमा भेट्दा उत्तमदामा आत्मविश्वास पलाएको थियो। छेतेन यसअघि डाक्टर प्रसादका अस्पतालमा कार्यरत थिइन्। डाक्टर प्रवीण र छेतेन डाक्टर प्रसादका सहयोगी भएका छन् यहाँ पनि। डाक्टर छेतेनले डाक्टर प्रसादलाई आफ्नो बोसभन्दा पनि आफ्नो अभिभावक जस्तो ठानेर हरेक पक्षमा सहयोग र सान्त्वना दिइरहन्छन्। छेतेनले शान्तालाई पनि भनिरहन्थिन्, हजुर आत्तिनु पर्दैन, असल काममा लाग्दा कठिनाइ हुन्छ, या त नख्याप्नुपर्छ तर आत्तिनु हुँदैन। यस्ता परिपक्व विचारहरू उनको उमेर र अनुभवभन्दा धेरै श्रेष्ठ छन्। छेतेनले भनिन्, आज कागजपत्रहरू सब्मिट हुन नसके अपरेसनको समय मिल्दैन, आजै कागजहरू बन्नै पर्छ। डाक्टर प्रसादले उत्साहित हुँदै भने, डाक्टर सबै कागजपत्र तयार भइसके, हामी केही छिनमा नै अस्पताल आउनेछौँ, आजै बायोप्सी गरी क्रस म्याच गर्नुपर्छ, तयार भएर आउनुहोला, छेतेनले आग्रह गरिन्। उत्तमदा रातभरिको अनिदो र बिहानैदेखिको दौडधुपले थकित भइसकेको थियो। पत्नीले सधैँ गरेको यातना, घरको अवस्था र डाक्टर प्रसादको जीवन मृत्युबीच चलिरहेको सङ्घर्षको साक्षी क्षण उसमा चिन्ता थप्न पर्याप्त थिए। उत्तमताले भने, म आराम गर्छु, अब दुईजना सानो बुबाहरू हुनुहुन्छ, उहाँहरू सघाउनुहुनेछ। शान्ताका लागि सानीमा आउनुभएको छ, आमा र छोरी असाध्यै मिल्छन् पनि। डाक्टर प्रसादले आफू अस्पताल जाने, कागजहरू बुझाउने र बायोप्सी र क्रस म्याचको काम सकेर फर्कने जानकारी दिए। उत्तमदा बाहेक सबैजना अस्पताल लागे। कोठा नम्बर 206 उत्तमदा लाग्दै गर्दा दीपकलाई भन्यो, एक कप कफी र टोस्ट पठाइदेऊ। एउटा आज्ञाकारी बालक जैन दीपकले भन्यो, ठिक है जी, अभी ला देंगे। डाक्टर प्रसादको टोली अस्पताल पुग्यो। डाक्टर छेतेन मूल ढोकामा नै पर्खिरहेकी थिइन्। उनले कागजपत्रको फाइल हेर्दै भनिन्, अब ट्रान्सप्लान्ट सम्भव हुन सक्छ। सबैजना सम्पर्क अधिकृतको कार्यकक्षमा पुगे। एक दारीवाल अधिकृत छन्, बडो बाठा। उनले फाइल यताउति पल्टाएर डाक्टर प्रसादसँग भने, म तिमीसँग एक्लै कुरा गर्न चाहन्छु। बाँकी सबै बाहिर निस्केपछि ती अधिकृतले भने, तिम्रो डोनर भान्जी हुन्, तर तिम्रो देशको कानूनले भान्जीलाई अङ्ग दिन सक्ने पारिवारिक सदस्य मान्दैन, कसरी हुन्छ? ती अधिकृत यताउता हेर्दै आँखा भुइँतिर पार्दै र अलि असजिलो मान्दै डाक्टर प्रसादसँग कुरा गर्दै थिए। अधिकृतको यो भनाइबाट डाक्टर प्रसाद क्रुद्ध, हताश र स्तब्ध भए। उनले भने, सुरुदेखि नै उनी मेरी भान्जी हुन् भनिरहेका थियौँ, त्यसबेला तिमीले किन यस्तो प्रश्न गरेनौ? ती दारीवालाले सम्झाउने गरी भने, होइन डाक्टर, कुरा त मिलिहाल्छ नि, कुरा मिलाउन त केही गर्नु पर्दैन। त्यत्रो नाम चलेको अस्पताल, जुन अस्पतालका प्रमुख लाखमा होइन करोडमा तलब पाउँछन्, जहाँका डाक्टर र कर्मचारीहरूलाई सम्मानजनक सुविधाहरू प्राप्त छ, त्यस अस्पतालको संवेदनशील विभागको कुनै एक सम्पर्क अधिकृतले एक्लै बिरामीसँग बसेर भन्छन्, कुरा त मिल्छ नि, कुरा मिलाउन त केही गर्नु पर्दैन। डाक्टर प्रसादले सोधे, मैले के गर्नुपर्छ? तिनले औँला देखाउँदै सात पुर्याए। डाक्टर प्रसादले सोधे, 700 कि कति? ती अधिकृतले भने, तिमी आफै डाक्टर हौ, तिमीसँग किन धेरै भन्नु, 100 मात्रै हो। डाक्टर प्रसादले आफ्नो पर्सबाट 700 झिकेर दिए। जति राम्रो उन्नत घर बने पनि, सडक बने पनि, प्रविधि र योग्यता भए पनि, सोचमा परिवर्तन नभएसम्म समाजको विकास कसरी भएको मान्नु? डाक्टर प्रसादले मनमा नै विचार गरे। अधिकृतले 700 आफ्नो पर्समा खुसरुक्क राख्दै भने, डाक्टर सबै कागज ठिक छन्, अपरेसनको डेट लिनु, गुड लक एन्ड अल दि बेस्ट। अस्पताल परिसर र यसका सबै कक्षहरू सिसी क्यामेराको घेरामा छन्, तर पनि यस्तो गुप्त व्यवहार चल्दो रहेछ। डाक्टर प्रसाद एक्लै हाँसे, केही बोलेनन्। अन्तिम परीक्षण क्रस म्याच गर्नु छ, त्यसका लागि लिभर बायोप्सी बाँकी छ। डाक्टर प्रसादले सम्पर्क अधिकृतको कक्षबाट बाहिर आउँदै भने, भान्जी बायोप्सी गर्नु छ, म काउन्टरमा पैसा तिरेर आउँछु। सबैजना वेटिङ रुममा बसिरहेका थिए। अस्पतालको भुइँतलादेखि अन्तिम 14 तलासम्म प्रत्येक विभागमा प्रतीक्षा कक्ष छ, 80-90 जनासम्म बस्न मिल्छ। मनोरञ्जनका लागि दुईतिर टेलिभिजन राखिदिएको छ। नजिकै चिया कफी र पानीको बार छ। महिला र पुरुषका लागि अलग अलग अत्याधुनिक शौचालय र प्रेक्षालय छन्। त्यस दिनका पत्रिकाहरू रिसेप्सनमै छन्। त्यहाँ जति भिड भए पनि हल्ला हुँदैन, बिस्तारै बोल्ने अभ्यास भइरहेको हुन्छ। प्रत्यक्ष अनुशासित र सभ्य देखिन्छन् मानिसहरू। डाक्टर प्रसादको लिभर बायोप्सी गरियो। उनी आफै डाक्टर हुन्। उनलाई पीडाको सीमा थाहा छ, तर शान्त अबोध बालिका जस्तै छिन्। प्रत्येक दिन भोग्ने पीडा उनका लागि नयाँ र खपिन सक्नुको हुन्छ। शान्तालाई बायोप्सीको लागि सिस्टरहरूले लगे। नदुख्ने औषधि लगाएर सानो सुई बिस्तारै पेटभित्र घुसाए। सुई जति गहिरो हुँदै गयो त्यति पोल्न थाल्यो। उनी रुन लागिन्। सारा शरीर चिरे जस्तो भयो, सर्वाङ्ग कम्पन भयो। शिष्टहरूले हातखुट्टा समाए। केही हुँदैन, एकैछिन सहनुपर्छ भने। बिस्तारै सुइरो कलेजासम्म पुग्यो। कलेजाको सानो टुक्रा काटेर बिस्तारै सुइरालाई बाहिर तानियो। शान्त अर्धमूर्छित जस्तै भइन्। शिष्टहरूले तुरन्त पानी पिलाए, आराम गराएर बाहिर लिएर गए। शान्त अहिले पनि सुइराको पीडाले आहत थिइन्। सुइरो रोपेको ठाउँमा औषधि लगाएर कपास र टेपले छोपिएको थियो। दुबईको कलेजोको टुक्रा क्रस म्याचका लागि ल्याबमा लगियो। साँझसम्म रिपोर्ट आउनेछ। क्रस म्याच हुन्छ कि हुँदैन, डाक्टर प्रसादको जीवन बत्ती बल्ने वा डिब्ने उत्तर यसैमा छ। त्यही दुविधा मनमा लिँदै सबैजना मेजबानमा जम्मा भएर दिउँसोको भोजन गरे। शान्त सुइराको पीडाले आहत थिइन्। उनले भेज सुप मात्र खाइन् र आफ्नै कोठामा आराम गर्न पुगिन्। शान्त मनमन प्रश्न गर्न लागिन्, म किन यस्तो कष्ट झेल्न तयार भए। यस प्रश्नसँगै उनी आफ्नो अतीतलाई पल्टाउन पुगिन्। सानैदेखि अन्तर्मुखी थिइन् शान्त। पूर्वी पहाडको सम्भ्रान्त परिवार बिस्तारै छिन्न भिन्न हुँदै शान्ताका पिताजी बर्दिया पुगेका हुन्। त्यहीँ जन्मेकी हुन् शान्ता, कान्छी छोरीका रूपमा। बर्दिया जमिन्दारहरूको बाहुली रहे पनि अत्यन्त अविकसित मानिन्छ। औलाको आतंक, पूर्ण जंगलको घेरा, बाटाको अभाव, छिमेकी राष्ट्रको जमिन टेक्दै गर्नुपर्ने यात्रा, गर्मीमा तातो हावा र जाडामा शीतलहर, तिर्खा मेट्न इनारको कालो गनाउने पानी, मच्छर, आतंक, डुबानको खतरा, डाकाहरूको जगजगी, जंगली बाघ र हात्तीको प्रताडना कति थियो कति त्यस ठाउँमा। दाङबाट झरेको थारू समुदाय, दङ्गेहरू र छिमेकी देशबाट भित्रिएका थारू समुदाय, देशहरूसँगै पहाडतिरबाट आएको समुदायले हलो कुटो कोदालो गरी आरम्भ गरेको बर्दिया सदरमुकाममा एउटा मात्र विद्यालय थियो। शान्त आफ्नो खपटाको घरबाट धुलो खेल्दै पुग्थिन् विद्यालय। वनको न्यून वैतनिक कर्मचारी थिए पिताजी। उनले दुईटी छोरी तीन छोरालाई पढाउन दिनरात श्रम गरे। आमालाई घरको काममा बिहान बेलुका सघाउँदै छोरी र छोराहरू नजिकैको कहिले खरको र पछि खपटाको छाना भएको विद्यालयको चौरमा पढ्न जान्थे। खर र खपटाको छानामा लुकेर बसेका सर्पहरू जाडामा केही महिना बाहेक सधैँ भएका प्रतीक हुने गर्दथे। शान्ता ती दिनहरूलाई आज भव्य गेस्ट हाउसको अत्याधुनिक विस्तारामा बसेर सम्झिरहेकी छिन्। धुलामा फ्रक लगाएर साथीहरूसँग स्किपिङ गर्दै उफ्रँदा क्या मजा हुन्थ्यो। उनका साथीहरू थिए नन्दना, कारिका, कृष्ण, वसुधा, शिला, अर्चना, कोही आफैभन्दा अघिका त कोही आफू सरहका। बजारमा पाक्ने पकौडा र समोसा अनि भुजियाका लड्डुमा कति स्वाद थियो। झोला बोक्यो, दुलामा लेख्यो, दुलैमा उफ्रियो, गुच्चा खेल्ने र खोपीमा ढ्याक छिराउने खेल कति मजाको हुन्थ्यो, स्वादिलो थियो जीवन। शान्ताले सम्झिन्, एक दिन खेल्दा खेल्दै फ्रक च्यातियो। घरमा पुगेपछि आमाले देख्नुभयो। बल्ल दुःख गरेर हालिदिएको नयाँ फ्रक खेल्दै गर्दा धुजा पारेपछि कसलाई रिस उठ्दैन र। आमाले घैँटाको पानी टाउकामा खनाइदिनु भयो। बहुत माया गर्ने आमाले त्यस दिन रिसाउँदै पानी खनाउँदा शान्ताको मन थामिएन। उनी रातभरि रोइरहन्, खाना पनि खान मन लागेन। विद्यालयमा आफ्नै मामा रोशन प्रसाद पढाउँथे। उनी जाँचमा आफ्ना छोराछोरीलाई सिकाउँथे, तर कसैले भान्जीलाई सिकायो भने रिसाउँदै पिड्थे। छुच्चा थिए ती मामा। शान्त स्कुल जीवनको स्मरण गरिरहन्छन्। त्यसै साल एसएलसी पास गर्ने उनी एक्लै परेछन्। विद्यालयबाट परीक्षाको रिजल्ट बुझ्न जाँदै गर्दा बाँकी सबै अनुत्तीर्ण साथीहरू मिलेर उनीमाथि ढुङ्गा वर्षाए। बाटामा लुकेर बसेका अर्पणा, नन्दना, कारिका, शिला, रिमा, कृष्णहरूले ढुङ्गाले हिर्काउँदा उनी हुरुक्क भएर बाटामा डलेकी थिइन्। खै ती साथीहरूले कता हराए कता। ती सबै साथीहरूसँग एकपटक फेरि त्यसरी नै उफ्रन, कुद्न, नाच्न र स्कुल जान पाए कस्तो मजा आउँथ्यो। शान्ताको मनभित्रभित्रै प्रेम र उनीहरूसँगको बाल स्मृतिले बिहल हुन्छ। के गर्नु, त्यो बालजीवन फर्केर आउने होइन। शान्ता शान्त हुने प्रयास गर्छिन्। साँझ परिसकेछ। डाक्टर प्रसाद र सबलाको आगमनले उनको मिठो स्मृति व्यस्त तन्द्राभङ्ग भयो। केही क्षण पहिले बाहिर निस्केको उत्तमदा पनि कोठामा प्रवेश गर्यो। डाक्टर प्रसाद उत्साहित थिए। उनले भने, भान्जी, क्रस म्याचको रिपोर्ट आयो। क्रस म्याचमा तिम्रो र मेरो कलेजो रगत सबै ठ्याक्क मिलेको छ। अब अपरेसनको अन्तिम तयारीमा जुट्नुपर्छ। शान्तामा यस खबरले खास प्रतिक्रिया पैदा गरेन। उनी शान्त र निष्प्रिय थिइन्। सबलाले भनिन्, शान्ता म आएकी छु, तिमी ठिक नभएसम्म म हेरचाह गर्नेछु, डराउनु पर्दैन। छवि कुमार कोठाभित्र पस्दै गर्दा भन्दै थिए, डाक्टर साहब, शान्ताका सुख दुःख अप्ठ्याराहरूको सम्पूर्ण जिम्मेवारी अब हामीले लिनुपर्छ। कम्तीमा पनि हजुरको परिवार, मेरो र सञ्जित कुमारको परिवारले शान्ताको भविष्यको संरक्षण गर्नुपर्छ। छवि कुमारको यो प्रस्तावप्रति अत्यन्त प्रसन्नतापूर्वक डाक्टर प्रसाद भर्खरै कोठामा प्रवेश गरेका सञ्जित कुमार, डाक्टर माल्टा र सबला सबैले एकमुखले समर्थन गरे। उत्तमदा अप्रस्तावित यस्ता चिल्ला प्रस्तावहरू कति गहिराईमा छन् अनुभव गर्दै मुस्कुराउँदै थियो।
मेरो मन गरे
सबै परीक्षण सकियो, पाँच दिनभित्र अपरेसन नगरी हुँदैन। एकमुष्ट 20 लाख भारतीय रुपियाँ अस्पतालमा भोलि नै जम्मा गर्नु छ। डाक्टर छेदनले फोनमा जानकारी दिइन्। रिसिपियन्ट र डोनरलाई गरी 23 युनिटसम्म फ्रेस ब्लड र 5 युनिटसम्म प्लेटलेटको आवश्यकता पर्छ। त्यसको जोगाड गर्नुहोला। समस्या अर्को थपियो। नेपालमा जस्तो रक्तदान गर्ने स्वयंसेवीहरू त्यहाँ पाउन कठिन रहेछ। ग्रुप मिल्ने फ्रेस प्लेटलेट र साधारण रगत त्यत्रो युनिटमा कसरी जम्मा गर्नु? सञ्जित कुमार भन्दै थिए, म नेपालगञ्जबाट 20-20 जना रक्तदाताहरूलाई बोलाउँछु। उनीहरू 2 दिनसम्म आइपुग्नेछन्। तिनीहरूको आउने जाने र यहाँ खाने र बस्ने व्यवस्था हामीले गर्नुपर्छ। नेपालबाट 30 जना समान रक्त समूहका डोनरहरू गुडगाउँ आउनु अनि उनीहरूको लागि कम्तीमा 2 दिनसम्म खाने बस्ने व्यवस्था गर्नु असम्भव जस्तै थियो। यसका लागि 3 लाखभन्दा बढी खर्च थप्नुपर्ने हुन्छ। डाक्टर छेतेनले भनिन्, जुनसुकै ब्लड ग्रुपका डोनर भए पनि हुन्छ। अस्पतालले रिफन्डका रूपमा लिन्छ र आवश्यक रगत उपलब्ध गराउँछ, तर प्लेटलेटको व्यवस्था गर्नै पर्छ। फेरि डाक्टर प्रसादको टोली छटपटाउन थाल्यो। सञ्जित कुमार नेपाल रेडक्रसको उच्च पदमा छन्। उनले दिल्ली रेडक्रससँग सहयोग माग्ने सोच बनाए, तर दिल्ली रेडक्रसले त्यति गम्भीरता देखाएन। कसरी खोज्ने रगत? उत्तम दाले काठमाडौँमा भाइ केबीलाई सम्पर्क गर्यो। केबीको मण्डली दिल्ली गुडगाउँ फैलिएको छ। केबीले भने, म साथीहरूसँग सम्पर्क गर्छु र तपाईँको फोन नम्बर दिन्छु, उनीहरूले सहयोग गर्नेछन्। उत्तम दा यसबाट सन्तुष्ट हुन सकेन। ऊ विकल्पको खोजीमा थियो। उसले फ्रेस ब्लड र प्लेटलेटका लागि ईश्वरी, मनिष, सुनिल र भेषसँग कुरा गर्यो। ईश्वरीको ब्लड ग्रुप त शान्तासँग मिलिरहेछ। उनीहरूले भने, 50 जना जति साथीको नाउँ छ, भोलि सबैको नाउँहरू जुटाउँछौँ र ब्लड ब्याङ्कमा परीक्षण गर्न ल्याउँछौँ। उत्तम दा आश्वस्त भयो। ब्लड दिने व्यक्तिमा प्रेसर, सुगर, क्यान्सर हुनु हुँदैन। एचआइभी, हेपाटाइटिस, जन्डिस भए पनि ब्लड लिन दिन हुँदैन। यतिका परीक्षणपछि बल्ल दिन सक्छ ब्लड। ईश्वरीले भने, दिल्लीमा एउटा राष्ट्रिय पार्टीका नगर सचिव नेपाली छन् थापाजी, उनी ब्लड ब्याङ्कमा नै कार्यरत छन्। कुनै पनि अप्ठ्यारो टार्न सक्छन् उनले। यसो भन्दै तुरन्त फोन सम्पर्क गरेर सोधे। उत्तमदाको नाउँ सुन्नासाथ ईश्वरीसँग थापाजीले भने, समस्या पर्नासाथ फोन गर्नु, सबै व्यवस्था म गर्नेछु। उत्तमदाले फोन बन्द गर्दा गर्दै, नमस्ते दिदी, परिचित आवाज आयो। कोठा खुलै थियो र शान्त ढोकामा थिइन्। शान्ताका निकट सानिमाका छोरा रहेछन् पुरुषोत्तम। उनी काठमाडौँको गट्ठा घरमा बस्ने गर्छन्। यतिखेर उनी आफ्ना 2 जना व्यापारी साथीहरूसँग मिलेर दिल्ली हुँदै सिङ्गापुर जान हिँडेका रहेछन्। उनी ढोकाभित्र पस्दै भने, मामा बिरामी भएको त थाहा थियो, तर शान्ता दिदीले यत्रो साहस गर्नुभएको थाहा पाएर म भेट्न आएको। मामालाई होइन, म दिदीलाई भेट्न आएको छु। दिदीको निर्णयको खबरले छटपट भइरह्यो, मन थाम्नै सकेन। आफै बिमार दिदी यस्तो निर्णय गर्दा भिनाजु, भान्जा, भान्जी, भाइहरू, ठुला बा, ठुली आमा कसैले किन रोक्नु भएन? रोग लागेपछि र दिन लागेपछि मृत्यु त जसको पनि हुन्छ। यत्रो जोखिम बोल्नुहुन्छ बुढा मामाका लागि? उनी यसो भन्दै रुन थाले। उत्तमदा निर्दिमेष उनलाई हेरिरहेको थियो। उत्तमदाको मन हाहाकार गर्दै थियो। शान्ताका दिदीबहिनीहरू, आफ्ना भाइ र अरू धेरै दाजुहरू, आफन्तहरू छन्। केहीले टेलिफोन गर्ने औपचारिकता निभाए, कतिपयले त फोन गर्दा पनि आफ्नै प्राण जान्छ जस्तो ठाने। त्यस्तो सकसका समयमा सहानुभूतिको स्वर पनि महत्त्वपूर्ण हुने गर्छ। शान्ताको अलि परको भाइ अन्त कतै जान हिँड्दैछ र दूर दराजबाट दिदीलाई ढोक्न मात्र आएको छ। उनले उत्तमलाई भने, तपाईँ पनि अचम्मक हुनुहुँदो रहेछ भिनाजु, तपाईँ किन यहाँ कुनै कामदार जस्तो भएर लेटान दिनुहुन्छ? कि मामाका परिवारका अरू सदस्य छैनन्? कि उहाँबाट लाभ पाउन मात्र ती जन्मिएका हुन्? उनीहरूको कुनै दायित्व छैन? अरू धेरै कुरा धाराप्रवाह भन्दै थिए उनी। उत्तमदाले बिचैमा भन्यो, यस्तो प्रश्न गरेर आक्रोश पोख्ने समय होइन यो। कसरी हुन्छ समस्याबाट मुक्त हुनुपर्छ? पुरुषोत्तमले थपे, सिङ्गापुर जाने टिकट छ मेरो पर्सीको। म यहाँ बसेर सहयोग गर्न सक्छु। आवश्यक परे टिकट पर सार्छु। दिल्लीमा मेरा धेरै चिनाजानेका साथीहरू छन्, सहयोग गर्न तयार हुन्छन्। उनको यस हृदयताका लागि उत्तमदाले आभार प्रकट गरेर भन्यो, हाम्रो लागि ओ पोजिटिभ ग्रुपको रगत र प्लेटलेटको व्यवस्था गर्नु छ। साथीहरू छन् भने सम्पर्क गराइदेऊ। उनले तुरन्त फोन लगाएर दिल्ली लक्ष्मीनगरमा बस्दै गरेका भाइहरूलाई मेजबान गेस्ट हाउस आउन आग्रह गरे। उनी आफैले रगत दिने प्रस्ताव गरे। उनीसँगै आएका शिवजीको पनि ग्रुप मिल्ने रहेछ। उत्तमदाले बालकृष्ण सहितका मित्रहरूसँग सहयोग माग्यो। उनीहरूले 200 जना आवश्यक परे पनि पठाइदिन्छौँ र भने, ठिक समयमा खबर गर्नु। पुरुषोत्तमले बोलाएका भाइहरू 1.5 घन्टाभित्र मेजबान आइपुगे। दिपेन्द्र, पूजन, रविन, सन्तोष, प्रतीक, थुप्रै युवाहरू जुटे। 10,000 भन्दा बढी नेपाली युवाहरू दिल्लीमा सिए पढ्न गएका रहेछन्। दिपेन्द्रले भने, अङ्कल कुनै समस्या हुँदैन, हामी 1,000सम्म विद्यार्थीहरू तपाईँहरूको सहयोग गर्न आउन सक्छौँ। धन्य भाइहरू, तिमीहरू धन्य छौ। चिन्दै नचिनेको मान्छेका लागि यसरी सहयोग गर्न उत्सुक र दृढ छौ। विदेशको माटामा दुःख र कष्ट भोग्दै अध्ययनरत तिमीहरूको यस विवेकको कुनै मूल्य हुँदैन। उत्तमदाले गहभरि खुसीका आँसु पार्दै भन्यो, नाउँ लेख्दै गएर आवश्यकता अनुसार परीक्षण गर्न आउने वचन दिए ती कलिला युवा भाइहरूले। उनीहरूको यो हृदयता र कोमल मानवीय भावनाप्रति उत्तमदा, शान्ता र स्वयं शान्ताका नजिकका भाइ पुरुषोत्तम नतमस्तक भए। ईश्वरीले समेत धेरै नाउँ लिएर आए। सुनिल भेष मनीष राजुबिक जावेद अहमद मोहन केशव रामेश्वर शंकर युवराज विजय प्रकाश मनोज टीकाराम छविलाल पुन राजेश सूरज मणिराम श्याम सिंह थुप्रै नाउँहरू रहेछन्। साधारण रगत र प्लेटलेट सबैका लागि तयार। पुरुषोत्तमहरू एक दिन बसेर सिङ्गापुर गए। उनलाई उत्तमदाले मनदेखि नै कृतज्ञता व्यक्त गर्यो। सङ्कटका बेला सानो लौरो पनि काम लाग्छ। डुब्न लागेका समय तृणको भर भनेको यही हो। रगतको समस्या अनुभव गर्दै चिन्तामग्न डाक्टर प्रसादको टोलीलाई रगत व्यवस्थाको खबरले मुक्त गरायो। उनीहरू प्रसन्न भए। त्यो टोली कि गदगद हुन जान्दछ कि चिन्तित हुन, त्यसभन्दा बढी उनीहरूमा कुनै सङ्केतहरू देखिँदैनन् र काम पनि देखिएको छैन। डाक्टरले छेतेनले फोन गरिन् र भनिन्, भोलि नै 20 लाख जम्मा गर्नुहोला, अपरेसनका लागि 3 दिनपछिको दिन तोकिएको छ। उनले सोधिन्, रगतका लागि व्यवस्था भयो त? डाक्टर प्रसादले भने, ब्लड डोनरहरू धेरैजनाले नाउँ लेखाएका छन्, उनीहरूलाई परीक्षणका लागि अघिल्लो दिन बोलाउनुपर्छ। डाक्टर प्रसादले सूचित गरे, अस्पतालकै नाउँमा काठमाडौँबाट 20 लाखको ड्राफ्ट बनेको छ, म भोलि काउन्टरमा जम्मा गर्नेछु। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता शान्ताको अर्को श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।